नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2081 साल भदौ 18 गते मंगलबार, भाद्र कृष्ण पक्ष औंसे तिथि, तदनुसार सेप्टेम्बर महिनाको 3 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। बाल उमेर नागेकालाई पनि एउटै सुधार गृहमा राख्दा थप समस्या शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। बाल सुधार गृह मोरङ विराटनगरबाट भदौ 3 गते दुईजना विजयकर्ता बालबन्दी फरार भए। सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार विद्यालयमा नियमित सञ्चालन हुने बुक फ्री डे र अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवैजना सुधार गृहको पर्खाल नाघेर फरार भएका हुन्। सुनसरी जिल्ला अदालतको आदेशमा पूर्वपक्षका लागि सुधार गृहमा राखिएका जबरजस्ती करडीका आरोपित महेन्द्र नगर छ र कर्तव्य ज्यान तथा डाका कसुरमा 12 वर्ष 6 महिना सजाय तोकिएका डक के 215 भीआईपीको मोरङ प्रहरीले खोजी जारी राखेको छ। सुधार गृहमा रहेका बाल विजयकर्ता भाग्नु उनीहरूको दोष जस्तो देखिए पनि त्यो भन्दा ठूलो समस्या राज्यको कानून कार्यान्वयन को देखिएको छ। उक्त सुधार गृहको क्षमता 50 जनाको मात्र हो, तर त्यहाँ 238 जना बाल विजयकर्ता राखिएका छन्। त्यसभन्दा पनि अर्को विडम्बना, 124 जना त त्यसरी अन्य बाल बालिकासँगै बाल सुधार गृहमा राख्ने नहुनेछन्। गम्भीर र सामान्य अपराधका अभियुक्त एकै स्थानमा राख्दा पनि समस्या हुने गरेको छ। बाल गृहहरूमा रहेका बाल विज्याईमा सबैभन्दा बढ़ी जबरजस्ती करडीका र त्यसपछि कर्तव्य ज्यानका छन्। समग्र विवरण अनुसार 9 बाल सुधार गृहमा जबरजस्ती करणी कसुरका बालबन्दी 760, कर्तव्य ज्यान कसुरका 94 र अन्य बालबन्दीको संख्या 359 रहेको छ। बाल उमेर नागेकालाई पनि एउटै सुधार गृहमा राख्दा थप समस्या, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारबाट दायाँ बायाँ थप 20-20 मिटर जग्गामा संरचना बनाउन नपाइने गरी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने हो भने नदी किनार वरपर बसोबास गर्दै आएका 10,000 घरधुरी मारमा पर्नुका साथै 50,00,000 रोपनी जग्गा प्रभावित हुनेछ। अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले 2065 मंगिर 1 गते एउटा सूचना निकाल्यो, जसमा बागमती लगायत उपत्यका नदीको न्यूनतम दूरी कायम गरी निर्माण कार्य गर्न सूचना जारी गर्यो। सूचनामा बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँ बायाँ 20-20 मिटर छाड्नुपर्ने भनिएको थियो। सर्वोच्चको सो फैसला कार्यान्वयन हो भने बागमती, विष्णुमती र मनोहरा खोलाबाट अबदेखि 40-40 मिटर दायाँ बायाँ किनारमा संरचना निर्माण गर्न पाइने छैन। यो भनेको नो कन्स्ट्रक्सन जोन अर्थात निर्माण निषेधित क्षेत्र हो। बागमती विकास समितिले उपत्यकाका विभिन्न नदी किनारमा न्यूनतम बहाव क्षेत्र घोषणा गरेको छ, जस अनुसार बागमतीको उद्गम स्थलमा 20 मिटरदेखि शुरू भएर विष्णुमती दोभानसम्म 80 मिटर बहाव क्षेत्र तोकिएको छ। नदी किनारामा 80 मिटर बारे सर्वोच्च फैसलाको प्रभाव, 10,000 घर उठीबासको जोखिम, नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले जारी गरेका स्मार्ट लाइसेन्सको चेक जाँच ट्राफिक प्रहरीबाट हुन्छ, तर तीन सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन। ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ। लेखिएको विवरण त प्रहरीले पढ्छ, तर नक्कली हो कि सक्कली हो पहिचान गर्ने विशेष यन्त्र सड़कमा खटिने ट्राफिक प्रहरीसँग छैन। यातायात व्यवस्था विभागले हालसम्म झण्डै 40,00,000 स्मार्ट लाइसेन्स वितरण गरेको छ। प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दावी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन्। सवारी चालक अनुमति पत्र लाइसेन्स छाप्ने मेसिन बिग्रिएपछि 23 दिनदेखि छपाई कार्य बन्द छ। मेसिनले कार्ड चिन्ने पर्सन लाइजेशन पर्सनलाइजेशन प्रणाली र सफ्टवेयरमा समस्या भएपछि नियमित तर्फको छपाई बन्द भएको छ। जेठमा नयाँ कार्ड ल्याएपछि पर्सनलाइजेशनमा समस्या देखिएको थियो। नयाँ कार्ड आएपछि छपाई बन्द भएको यो दोस्रो पटक हो। यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरूले भन्नुभयो, शुरूमा 3 लाख प्रति छपाई भएपछि अहिले पर्सनलाइजेशनमा प्राविधिक समस्याका कारण छपाई बन्द छ। विभागले जर्मनबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रेसबाट छपाई मेसिन ल्याएको थियो। मेसिनले कार्ड रीड चिन्न नसक्ने समस्या पटक पटक दोहोरिएको छ। समस्या समाधानका बारेमा विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले भन्नुभयो, मेसिन आफैमा थोत्रो छ, अहिले सफ्टवेयरमा समस्या आएको हो। यो प्राविधिक समस्या हो, तर लाइसेन्स छाप्नेदेखिका सबै काम प्रदेश सरकारको हो। प्रदेश सरकारबाटै काम अघि बढ़ाउने निर्णय भई तयारी पनि भएका छन्। स्मार्ट बन्न नसकेको स्मार्ट लाइसेन्स सक्कली कि नक्कली जाँच नै समस्या गोर्खापत्र दैनिकले अग्रपृष्ठ छापेको हो। डीडीसीलाई 1 अर्ब 26 करोड़ सरकारी ऋण, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। नगदमा दूध बिक्री गरेर किसानको उधारो भुक्तानी नगरेको दुग्ध विकास संस्थान डीडीसीलाई सरकारले तत्कालै 60 करोड़ रूपियाँ ऋण दिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नियमित बजेटबाट रकमान्तर गरेर डीडीसीलाई 60 करोड़ ऋण दिन अर्थले स्वीकृति दिएको हो। यो ऋण अब मन्त्री परिषदबाट स्वीकृत भएपछि डीडीसीको थाप्लोमा कुल सरकारी ऋण 1 अर्ब 26 करोड़ पुग्नेछ। डीडीसीलाई 1 अर्ब 26 करोड़ सरकारी ऋण, ऋण लिँदै कर्मचारीको तलब भत्तामा खर्चिँदै आएको डीडीसी दीर्घकालीन समस्या समाधानमा छैन गम्भीर, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। सहकारी ठगीमा कास्की प्रहरीले काठमाण्डु आएर लियो लामिछानेसँग बयान, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त कुमार शर्माको नेतृत्वमा काठमाण्डु आएको अनुसन्धान टोलीले भदौ 8 रासोपा सह महामन्त्री समेत रहनुभएका विपिन कुमार आचार्य, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश र पूर्व डीआईजी छविलाल जोशीसँग तथा भदौ 10 लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर बयान लिएको हो। सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले भदौ 7 लामिछानेसँग करिब 10 घण्टा बयान लिएको थियो। मध्यरातसम्म बयान लिँदा लामिछाने अर्को दिन चितवन जानुभएको थियो। यता भदौ 8 र 9 कास्की प्रहरीले गोर्खा मीडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेशनल र नेचर हब्सको कार्यालयमा छापा मारेको थियो। सहकारी ठगीमा कास्की प्रहरीले काठमाण्डु आएर लियो लामिछानेसँग बयान, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। माओवादी फुट्छ, प्रश्नले प्रचण्ड हैरान, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको प्रसंग हो यो। माओवादी केन्द्रका नेताहरू देश दौड़ाहामा छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीको सिंगो टीम लिएर मैदानमा उत्रिनु भएको छ। माओवादी पार्टी नै लथालिंग र भत्ताभुङ्ग छ। यसबारे पदाधिकारी र स्थायी कमिटिमा हालै चर्को बहस भएको थियो। त्यसमा प्रचण्डको कड़ा आलोचना पनि नभएको होइन। नेतृत्व हस्तान्तरण गर्नुपर्ने सम्मका एजेण्डाहरू उपमहासचिव जनार्दन शर्मा सहितले लिखित रूपमा उठाउनु भएको थियो, जसले पार्टीभित्र र बाहिर माओवादी फुट्दैछ भन्ने अर्को तरंग पैदा भएको थियो। पार्टी संगठनको नाडी छाम्न अध्यक्ष प्रचण्ड यतिखेर पश्चिम नेपालमा हुनुहुन्छ, पार्टी फुट्दैछ भन्ने गम्भीर प्रश्न गम्भीर ढंगले त्यता पनि उठिरहेको छ। यो प्रश्नले पछिल्लो समय दाहाल हैरान हुनुहुन्छ पार्टीभित्र र बाहिर पनि। यसलाई चिर्न माओवादी मुख्यालयले पार्टी एक ढिक्का रहेको नेता कार्यकर्तालाई नयाँ सर्कुलर नै जारी गर्नु परेको छ। माओवादी फुट्छ, प्रश्नले प्रचण्ड हैरान, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका राष्ट्रिय रक्षा महाविद्यालय एनडीसीका शिक्षार्थीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा बनाएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहित नेपालको अध्ययन भ्रमणमा आएका एनडीसीका प्रतिनिधि सन्दीप एस सन्दु लगायतको टोलीले सोमबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटघाट गरेको हो। भेटमा प्रधानमन्त्री ओलीले एनडीसीले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले गौतम बुद्ध, महात्मा गान्धी जस्ता व्यक्तिको जन्म भएको दक्षिण एसियाली क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु संस्कृति र सभ्यता विपरीत रहेको उल्लेख गर्नुभयो। नेपाल र भारत बीचको समान संस्कृति, रहन सहन र सभ्यताको चर्चा गर्दै दुई देश बीचको मित्रता अभिवृद्धि हुँदै गएको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीसँग शिक्षार्थीको भेटवार्ता गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारी स्वामित्वको वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले व्यवसाय विस्तार गर्न नसकेपछि दिनानुदिन ऋणको भार बढ़दै गएको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरू नाफामा गइरहेको अवस्थामा निगममाथि भने ऋणको भार 51.26 अर्ब रूपियाँ पुगेको छ। चीनबाट किनेका जहाज नचल्नु, जहाजहरू पटक पटक ग्राउण्डेड हुनु, व्यवस्थापकीय नेतृत्व कमजोर हुनु लगायत कारणले गर्दा निगमले नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण तिर्न नसक्दा सावा र ब्याज खप्टिएपछि ऋण आधा खर्ब नागेको हो। कोविडको समयमा जहाज उडाउन ठप्प हुँदा र जहाजहरू पटक पटक ग्राउण्डेड हुँदा ऋणको भार बढ़दै गएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो। किस्ता पूरै तिर्न नसकेपछि ऋण बढ़दै गएको छ। पौडेलले भन्नुभयो, ब्याजको हर्जना समेत तिर्नु पर्दा अंक बढ़ेको हो। निगमले अन्तिम पटक कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको 43,09,55,000 रूपियाँ बुझाएको थियो। यी संस्थाबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न निगमले 2 न्यारो बढ़ी र 2 वाइड बढ़ी जहाज किनेको थियो। वायुसेवा निगममाथि 51 अर्ब ऋण, नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको हो। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उपत्यकाको पानीमा आर्सेनिक बढ़ी, यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। काठमाण्डु उपत्यकाको पानीमा मापदण्ड भन्दा बढ़ी आर्सेनिक भेटिएको छ। काठमाण्डु उपत्यकाको दक्षिण पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढ़ी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव कृष्ण प्रसाद आचार्यले यसअघि प्राय तराईका जिल्लाको पानीमा निर्धारित मापदण्ड भन्दा बढ़ी भेटिने आर्सेनिक काठमाण्डु उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो। वहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाझे पोखरी, सानेपा, काठमाण्डुको बल्खु, सिउचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्ड भन्दा बढ़ी आर्सेनिक भेटिएको हो। काठमाण्डुको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्ड भन्दा बढ़ी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो। सहसचिव आचार्यले काठमाण्डुको पानीमा न्यूनतम 1 देखि अधिकतम 200 PPB आर्सेनिकको मात्रा भेटिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर 50 PPB सम्म हुनुपर्छ। विश्व स्वास्थ्य संगठनले खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर 10 PPB सम्म निर्धारण गरेको छ। उहाँले भन्नुभयो, तराईको स्यालो ट्युवेल को पानीमा आर्सेनिकको मात्रा बढ़ी भेटिए पनि काठमाण्डुको डीप ट्यूबवेलमा आर्सेनिकको मात्रा मापदण्ड भन्दा बढ़ी भेटिएको हो। उहाँले यी क्षेत्रमा स्यालो ट्यूबवेल र डीप ट्यूबवेलको पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढ़ी पाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यी क्षेत्रको पानीको परीक्षण पहिला विभिन्न प्रयोगशालामा गर्दा आर्सेनिक भेटिएपछि त्यसको पुनः प्रमाणीकरणका लागि पानी पोखरी स्थित केन्द्रीय पानी प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यहाँ पनि परीक्षणका क्रममा निर्धारित मापदण्ड भन्दा बढ़ी आर्सेनिक रहेको प्रमाणित भएको थियो। डीप ट्यूबवेलको पानी नखान आर्सेनिक भेटिएको क्षेत्रमा सचेतना फैलाइएको सहसचिव आचार्यले जानकारी दिनुभयो। उपत्यकाको पानीमा आर्सेनिक बढ़ी यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। बाँकेको नरैनापुर गाउँपालिका तीन गेग्लीमा झाडापखलाबाट चारजनाको मृत्यु भएको छ, अरू छ जना बिरामी भएका छन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार भदौ 13 गते बिहान 10 बजे 26 वर्षीय उषा पासीको मृत्यु भएको थियो। दुई दिनदेखि पासीलाई झाडापखाला र बान्ता भइरहेको थियो। स्थानीय क्लिनिकमा उपचार गर्न गए पनि सन्चो भएन। 12 महिनाकी नन्दनी पासीलाई 14 गतेदेखि झाडा पखाला र बान्ता भयो। 16 गते उनको मृत्यु भयो। 65 वर्षीय कामती पासीलाई 13 गतेदेखि झाडा पखाला र बान्ता भयो। भोलिपल्ट उनको घरमै मृत्यु भयो। 10 वर्षका युसुफ अली शेख 9 गतेदेखि बिरामी भएका थिए। ज्वरो आएको थियो। शरीर दुख्ने जोर्नी दुख्ने भएपछि सीमावर्ती भारतीय बजार भिंगाको एक क्लिनिकमा उपचार गर्न लगिएको थियो। 12 गते त्यही क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भयो। झाडा पखालाबाट चारको मृत्यु नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर छापेको हो। रूस युक्रेन युद्धमा थप 4 नेपालीको मृत्यु कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। रूस युक्रेन युद्धका क्रममा थप 4 नेपालीको मृत्यु भएको छ। रूसी सेनामा भर्ती भएका विमल लिम्बू, विक्रम चौधरी, डोम बहादुर आले र सुभाष थापाले पनि ज्यान गुमाएका हुन्। उनीहरूको ठेगाना खुलिसकेको छैन। योसँगै रूसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धका क्रममा ज्यान गुमाउने नेपालीको संख्या 40 पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मृत्यु हुने थप 4 जनाको घर कहाँ हो भन्नेबारे अझै पत्ता लागिसकेको छैन। व्यक्ति मात्र पत्ता लागेको हो। परराष्ट्रका एक अधिकारीले भने सम्बन्धित निकायहरूसँग सोधपूछ गरिरहेका छौ। यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको हो। पुँजी कोषमा सुधारले कर्जा विस्तार सहज, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। वाणिज्य बैंकहरूको पुँजी कोषमा सुधार भएसँगै कर्जा विस्तार सहज बनेको छ। बैंकहरूले दुई वर्ष यता प्राथमिक पुँजी कोष न्यून भएकै कारण कर्जा विस्तार गर्न सकेका थिएनन्। गत आर्थिक वर्षसम्म प्राथमिक पुँजी कोषको समस्याकै कारण आधा दर्जन बैंक कर्जा विस्तार गर्न नसक्ने अवस्थामा थिए, तर अहिले उनीहरूले यसमा सुधार गरेका छन्। पुँजी कोषमा भएको सुधारले कर्जा दिन राहत भएको छ, कारोबार दैनिकले छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले कांग्रेसको कार्यदिशा शीर्षकमा सम्पादकीय बनाएको छ। मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक समाजवादी विचारधारा अंगालेको पार्टी नेपाली कांग्रेसको 14 महाधिवेशनपछिको पहिलो महासमिति बैठक गत फागुनमा सम्पन्न भएको थियो। यसै प्रसंगलाई गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले संवैधानिक अधिकार हो प्रदेश प्रहरी शीर्षकमा सम्पादकीय छापेको छ। सरकार हुनुको सामान्य औचित्य हो, शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण, अपराधमाथि अनुसन्धान, कानून कार्यान्वयन, त्यसका लागि सम्बन्धित सरकारसँग आफ्नै प्रहरी चाहिन्छ। नेपालमा संघीय प्रणालीको अभ्यास हुन थालेको 7 वर्ष बितिसक्दा पनि प्रदेशहरूसँग आफ्नै प्रहरी छैनन्। संवैधानिक अधिकार हो प्रदेश प्रहरी शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। कारोबार दैनिकले सबै बक्यौता भुक्तानी गर शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले न्याय परिषदको भूमिका प्रभावकारी होस् शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा ढुवानी समस्याले चुमनुम्रीमै थन्कियो स्याउ शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। ढुवानी समस्याले उत्तरी गोर्खाको चुमनुम्री गाउँपालिकामा फलेको स्याउ गोदाममै थन्किएको छ। चार वर्षदेखि स्याउ खेती थालेका चुमनुम्री गाउँपालिका तीन सिर्दीवासका लाङपा गुरूङको झण्डै 400 किलो स्याउ दुई सातादेखि घरमै असरल छन्। 900 बोटबाट यस वर्ष उनले 670 किलो भन्दा बढ़ी स्याउ टिपेका छन्। दुई वर्ष यता स्याउले दाना दिन थालेको हो। पोहोर 200 किलो छिमेकी र आफन्तलाई कोसेली पठाए। गुरूङले भने यस वर्ष एउटै बोटमा 3-5 किलोसम्म फल्यो। 200 किलो जति डोकोमा बोकेर फिलिम मनासलु पदमार्गको होटल पुर्याए। बाँकी स्याउ घरभित्रै थन्किएको छ। कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो प्रसंग छापेको हो। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा वैदेशिक रोजगारमा मधेसी महिला न्यून शीर्षकमा खबर बनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा प्रतिदिन राहदानी बनाउन आउनेहरूको भीड़ लागेको हुन्छ। अधिकांशको राहदानी बनाउनुको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जानु नै हुन्छ, तर त्यो भीड़मा मधेसी महिलाको अनुहार भने खासै देखिँदैन। थोर बहुत भएकाहरू पनि राहदानी बनाउनुको कारण घुमफिरका लागि विदेश जानु, घर परिवारका सदस्यसँग विदेश जान लाग्नु वा अध्ययनका लागि विदेशिनु नै हुन्छ। श्रम गर्नकै लागि भनेर विदेश जाने मधेसी महिलाको संख्या अति न्यून छ। राहदानी बनाउन आउनेको चाप त कार्यालयमा अत्यधिक नै हुन्छ, तर मधेसी महिला वा यस क्षेत्रका महिलाहरू विदेश जानकै लागि आउने भनेको एक दुईजना मात्रै हुन्छन्। जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा सुनिल झा भन्नुहुन्छ, वैदेशिक रोजगारीमा मधेसी महिला न्यून। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा यो खबर बनाएको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा क्षेत्रीय संगठनबाट व्यापारमा लाभ लिन सकेन नेपालले, नोक्सान बढ़दो, बिमस्टेकका सबै देशसँगको व्यापार घाटामा सार्कका दुई मुलुकसँग मात्रै नाफा शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नेपालले क्षेत्रीय संगठनहरूबाट व्यापारको लाभ लिन नसकेको देखिएको छ। अहिलेसम्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको सहयोग बिमस्टेक र दक्षिण एसियाली सहयोग संगठन सार्क गरी दुई मुख्य क्षेत्रीय संगठनमा नेपाल जोड़िएको छ, तर दुवै संगठनका सदस्यसँग नेपालको व्यापार घाटा उच्च छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्म सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।